नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2081 साल भदौ 11 गते मंगलबार, भाद्र कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार अगस्त महिनाको 27 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। ईपीजी प्रतिवेदन बुझ्न आग्रह शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीचको शीर्ष तहको सहमतिबाट सन् 1950 सन्धि लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजी को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्नुभएको छ। वहाँले ईपीजी प्रतिवेदन भारतले बुझेमा नेपालको सीमा विवाद लगायत अन्य विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट पार्नुभयो। नेपाल भारत दुई पक्षीय बीच सहमति गरेर चार चार जनाको समूहले दुई वर्ष लगाएर प्रतिवेदन तयार गरेको बताउँदै वहाँले भारतले के कारणले प्रतिवेदन बुझ्न नमानेको हो भन्ने थाहा पाउन नसकेको उल्लेख गर्नुभयो। पूर्व उप प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित कूटनीति र भूराजनीति पुस्तकको सोमबार विमोचन समारोहमा वहाँले प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नगर्ने के गर्ने तपसिलको विषय हुने भए पनि रिपोर्ट नै नबुझ्ने विषय राम्रो नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले छिमेकी मुलुकका बीचमा देखिएको समस्या खुलस्त रूपमा संवाद गरेर समाधान गर्न सकिने बताउनु भएको छ। वहाँले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गरेर तथ्य प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताउनु भएको हो। नेपालले सन्तुलित इमानदारी र पक्षधरताविहीनताका आधारमा चीन र भारत दुवै छिमेकीसँग असल सम्बन्ध राख्नुपर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, हामी एउटा छिमेकी विरूद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौ, कसैको कुभलो चिताउँदैनौ, हाम्रो भूमि कुनै पनि छिमेकी विरूद्ध प्रयोग हुन दिँदैनौ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा अपराध अघिको अनुसन्धान थप जरूरी उपशीर्षकमा पनि खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधका घटना भइसकेपछि अनुसन्धान गर्नुभन्दा अपराध हुनु अघिको सूचना र अनुसन्धान बढ़ी प्रभावकारी र महत्वपूर्ण हुने बताउनु भएको छ। काठमाण्डुको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिषद कार्यालय भवन तथा भौतिक पूर्वाधारको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वहाँले अपराधको रोकथामका लागि घटना भइसकेपछि गरिने अनुसन्धान भन्दा अपराध नै हुन नदिनेतर्फ प्रहरी प्रशासनले काम गरे समाज र राष्ट्रमा क्षति कम हुने बताउनुभयो। उहाँले भन्नुभयो, केही व्यक्ति र समूह नियोजित रूपमा विरोध गर्ने र त्यसैको आडमा अर्को समूह अराजकता फैलाउन सक्रिय छ। मुलुकलाई अराजकतातर्फ लैजाने तत्वमाथि सुरक्षा निकायले कड़ा निगरानी राख्नुपर्छ। उहाँले अपराध गर्नेमाथि कुनै करूणा भाव नराखी कानून अनुसार कड़ा कार्यवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिनुभयो। आपराधिक गतिविधि गर्ने तथा विभिन्न आवरणमा राज्य विरूद्ध भ्रम फैलाउन खोज्नेमाथि निगरानीका साथै पूर्व सूचना संकलन गर्न सके त्यस्ता गलत तत्वले मुलुकमा पार्न सक्ने क्षति कम गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो। ईपीजी प्रतिवेदन बुझ्न आग्रह, अपराध अघिको अनुसन्धान थप जरूरी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। विद्यालयमा पनि छाउ, छात्रालाई छ दिन छेक बार, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। छाउपडी प्रथालाई कानूनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको 7 वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत छ। अछामको पञ्चदेवल विनायक नगरपालिका एक कुइका स्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई अघोषित रूपमा रोक्छ। 5 कक्षासम्म पढ़ाई हुने यो विद्यालयमा 66 विद्यार्थी छन्। तीमध्ये 36 जना छात्रा छन् भने 30 जना छात्र। विद्यालयमा छात्राकै संख्या बढ़ी भए पनि महिनावारीको समयमा भने उनीहरूलाई विद्यालय आउन निषेध जस्तै छ। महिनावारीको समयमा विद्यालय आउन सामाजिक बन्देज रहेको प्रधान अध्यापक दुर्गा बोहरा स्वीकार्नुहुन्छ। आफ्नो महिनावारी बन्द भइसकेको तर त्यहाँ पढ़ाउने अर्की एक शिक्षिका भने महिनावारीका बेला आउने गरेको उहाँको दावी छ। महिनावारीका बेला विद्यालय जान नपाइने समस्या आफूले पनि बिहोर्नु परेको सरस्वती आधारभूत विद्यालयकी पूर्व छात्रा मनसरा तिमिलसिन्हाले बताउनुभयो। महिनावारीका बेला कोही विद्यालय जाँदैनन्, देवता लाग्छ, पछिसम्म दुःख पाइरहन्छ भन्ने मान्यता छ। समाजका ठूला बडाले छोरी चेलीको जिन्दगी नै बर्बाद नै हुन्छ भनेपछि डरले कोही पनि जान सक्दैनन्। उहाँले भन्नुभयो, हामीले केही हुँदैन, विद्यालय जान पाउनुपर्छ भन्छौं, समाजका प्राय सबै एक भएर हाम्रो विरूद्धमा लाग्छन्। कक्षा पाँचकी छात्रा कमला तिमिलसिन्हा भन्छिन्, एकजना दिदी त धेरै भयो स्कूल नै आउनु भएको छैन, महिनामा छ दिन महिनावारी भएकाले नआउने र अरू बेला घरायसी समस्याले होला, उहाँले त स्कूल छोडे जस्तै भएको छ। विद्यालयमा पनि छाउ, छात्रालाई छ दिन छेकबार। 29 वर्षदेखि पढ़ाइरहेकी 55 वर्षीय प्रधान अध्यापक भन्नुहुन्छ, म आफ्नै कारणले बिहे नगरी बसे, तर स्थानीयले छाउ भएका बेला स्कूल गएर पढ़ाउन थाली, त्यही भएर यसको बिहे नै भएन भनेर अहिलेसम्म पनि सुनाउँछन्। कान्तिपुर दैनिकले यो प्रसंग अग्रपृष्ठमा छापेको हो। त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिवीलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको खबरलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु उपत्यकाभित्र रहेको त्रिवीको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो। अध्ययनका क्रममा ललितपुर लुभुको 375 रोपनी र कपनको 29 रोपनी 8 आना जग्गाको विषय हालसम्म बेखबर छ। जबकि यी दुवै स्थानको जग्गा त्रिवीलाई दिने भनिएको सरकारी दस्तावेजबाट नै पुष्टि हुन्छ। तत्कालीन मुमा बडा महारानी द्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा 375 रोपनी जग्गा दिनुभएको थियो। 2013 सालमा आफ्नो निजी वीरताका रूपमा रहेको उक्त जग्गा उहाँहरूले त्रिवी स्थापना नहुँदै दिने घोषणा गर्नुभएको थियो, तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन। मुमा बडा महारानी द्वयले उक्त जग्गा दिएको विषयमा 2013 साल असार 19 गतेको गोर्खापत्रमा समाचार समेत छापिएको थियो। असार 17 गतेको डेट लाइन भएको तर 19 गते 375 रोपनी वीरता जग्गा त्रिभुवन विश्वविद्यालयका निम्ति श्री पाँच मुमा बडा महारानीहरूबाट बक्सियो भन्ने शीर्षकमा छापिएको समाचार अध्ययन गरेपछि मात्रै लुबुमा दिएको जग्गाबारे जानकारी भएको समितिले जनाएको छ। कपन र लुबुको सयौं रोपनी जग्गाबारे त्रिवी बेखबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। गैर कानूनी सम्पत्ति आर्जनको मुद्दामा अख्तियारलाई 25% मात्र सफलता, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। करोड़ौं रकम बराबरको सम्पत्ति गैर कानूनी रूपमा आर्जन गरेको अभियोग लगाएर दायर मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई 25% मात्रै सफलता मिलेको छ। विशेष अदालतले पछिल्लो समय धमाधम फैसला गरिरहेको यस्ता मुद्दामा सफाई दर 75% देखिएको हो। गत आर्थिक वर्षमा गैर कानूनी सम्पत्ति आर्जनका कुल 39 मुद्दा विशेषमा दर्ता भएका थिए, जसमध्ये 35 मुद्दा फर्चुट भएका छन् भने केवल 4 मात्रै फैसला हुन बाँकी छन्। टुंगिएका मध्ये 26 मुद्दामा विशेषले सफाई दिएको छ, 8 मुद्दामा ठहर र एउटामा आंशिक ठहरको फैसला गरेको छ। पछिल्लो पटक भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलले गैर कानूनी सम्पत्ति आर्जन गरी श्रीमती विमला नेउपानेका नाममा राखेको भन्दै मुद्दा दायर भएको थियो। 1,06,00,000 बिगो दावीसहित दायर मुद्दामा विशेषले उनलाई गत 1 जेठमा सफाई दियो। उनी यातायात अनुमति पत्र कार्यालय सुकेधारामा निमित्त प्रमुखमा कार्यरत रहँदा गैर कानूनी रूपमा आर्जन गरेको अभियोग लगाइएको थियो। विशेष अदालतले 7.5 करोड़ रूपियाँ भन्दा बढ़ी गैर कानूनी स्रोतबाट आर्जन गरिएको अभियोग लागेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति बलभद्र प्रसाद दासलाई पनि सफाई दियो। गैर कानूनी सम्पत्ति आर्जनको मुद्दामा अख्तियारलाई 25% मात्र सफलता। गत आर्थिक वर्षमा विशेष अदालतले फैसला गरेका 35 मध्ये 26 मुद्दामा सफाई। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। संसार दिगो विकासको नारा बोकेर हिँडिरहेको छ। संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू यसमा प्रतिबद्ध छन् र यथाशक्य लक्ष्यमा अडिगै देखिन्छन्। तर 15 वर्षे लक्ष्य कार्ययोजनामा आएको करिब 9 वर्षमा ट्र्याकमा आएको प्रगति भने मात्र 17% छ। राष्ट्रसंघकै तथ्याङ्कले भन्छ मध्यम प्रगति 18 र न्यून प्रगति 30% छ। कार्यस्थिरता 18% मात्र छ भने केही पनि हुँदै नभएको स्थिति 17% छ। आधाभन्दा धेरै बाटो छिचोली सक्नुपर्ने अवस्थामा विश्व राष्ट्रहरू विस्तारै बामे सरेर केही अघि मात्र बढ़ेका छन्। बाँकी रहेको 6 वर्षमा कागज गरेका प्रतिबद्धता के कसरी पूरा गर्लान् चिन्ताको विषय छ। राष्ट्रसंघ स्वयं यसमा चिन्तित छ। दिगो विकास लक्ष्यमा घस्रिँदै विश्व, अन्नपूर्ण पोस्टले कभर स्टोरी बनाएको हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। वैकेछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नागरिक दैनिकले अग्रपृष्ठमा कानूनले नचिनेका प्रहरीलाई के काम दिने शीर्षकमा खबर बनाएको छ। नेपाल प्रहरीमा 30 वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका अधिकृतहरू तत्कालका लागि रोकिने भएपछि कसरी काम लगाउने भन्ने अन्यल उत्पन्न भएको छ। सर्वोच्च अदालत 30 वर्षे सेवा अवधि हटाउन अग्रसर देखिए पनि ऐन र नियमावली संशोधन नहुँदा उनीहरूलाई काम गराउन नेपाल प्रहरीमा अन्यल उत्पन्न भएको हो। प्रहरी नियमावलीमा 30 वर्षे सेवा अवधि उमेर हदका आधारमा अवकाश दिने व्यवस्था छ। भदौ 16 गते 89 जना प्रहरी अधिकृतले एकसाथ 30 वर्षे सेवा अवधि पुगेकै कारण अवकाश पाउँदैछन्। डीआईजीदेखि इन्सपेक्टरसम्म 90 भन्दा धेरै अधिकृत सेवा अवधिकै कारण उक्त मितिमा अवकाशमा जान लागेका बेला सर्वोच्च अदालतमा परेको रिटका आधारमा तत्काल अवकाश पत्र नथमाउनु भन्ने आदेशपछि रोकिएको छ। सो आदेशपछि प्रहरी प्रधान कार्यालयले अदालतको आदेशको प्रति नै राखेर तत्काल अवकाशमा नपठाउन मातहतका निकायलाई पत्राचार गरेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन्। यो प्रसंगलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। विगतमा बुढा र अशक्त बाघ जंगलमा शिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे, तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्ज बाहिर भेटिन थालेका छन्। तिनले मानव बस्ती नजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर विजय कुमार श्रेष्ठले जंगलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताउनुभयो। उहाँले भन्नुभयो वयस्क दुई बाघ एक आपसमा भेटिएपछि जुत्छन्। यसरी जुत्दा बलियोले कमजोरलाई मार्न सक्छ। कतिपय घाइते भएर लखेटिन्छन्। यसरी लखेटिएका बाघ निकुञ्ज बाहिरका बस्तीमा आइरहेका छन्। बाहिर निस्कन थाले घाइते बाघ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। अहिले उपत्यकामा मात्र 13 लाख भन्दा बढ़ी सवारी साधन गुड्छन्। यस्तो लाग्छ सिंगो शहरलाई गाड़ीले बोकिरहेको छ। आज भन्दा 7 दशक अगाडि राजधानीका एकादले मात्र गाड़ी चढ़थे। दूरदराजको सिंगो गाउँ गाड़ी बोक्न खटिन्थ्यो। देशको केन्द्रीय राजधानी काठमाण्डुमा कुनै बेला शासकहरूले मात्रै सवारी साधन चढ़थे। उनीहरूका लागि आवश्यक सवारी साधन मकवानपुरको भीमफेदीबाट बोकेर काठमाण्डुको थानकोटसम्म ल्याइन्थ्यो। एक साता भन्दा बढ़ीको कष्टकर गाड़ी बोकाईसँगै धेरै बिरामी पर्थे। कति त थला पर्थे, कति लामो समयसम्म काम गर्नै नसक्ने हुन्थे। शासकहरूका लागि गाड़ी बोकेर ढाड़ सेकाउने अन्तिम भरिया हीरा बहादुर घलानको पनि 4 वर्ष अगाडि मृत्यु भइसकेको छ। मृत्यु अगाडि उहाँले गाड़ी बोकेर ल्याउँदा भोगेका अनेकौं कष्ट सार्वजनिक गर्नुभएको छ। फास्ट्र्याक मार्फत 1 घण्टामा राजधानी जोड्ने वर्तमान समयसँग घलानको इतिहास निकै कहाली लाग्दो छ। बाबुहरूको बिडो थाम्दै 2006 सालबाट गाड़ी बोक्न थालेको उहाँको कुराबाट प्रष्ट हुन्छ कि गाड़ी त्योभन्दा अघिदेखि नै बोकेर ल्याइन्थ्यो। उहाँले आफू 18 वर्षको हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी 25 वटा गाड़ी बोकेको सुनाउनुभयो। सवारी उबेला बोक्नेको ढाड सेकियो, अहिले किन्नेको। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। राष्ट्रिय परिचय पत्र आफैले हेर्न र प्रिन्ट गर्न सकिने शीर्षकमा कान्तिपुर दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा राष्ट्रिय परिचय पत्रको विवरण आफैले हेर्न र चाहेमा स्क्रीन सट प्रिन्ट गर्न सकिने भएको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले आइतबार सूचना जारी गर्दै फोटो खिचिएका र बायोमेट्रिक लिएका सम्बन्धित नागरिकले सिटिजन पोर्टलमा गएर नाम, जन्ममिति र नागरिकता जारी मिति राखेर मोबाइलबाट विवरण हेर्न सकिने व्यवस्था गरिएको छ। पोर्टल खोलेर विवरण भर्न मिल्ने एक प्रकारको फर्म देखिनेछ। पोर्टल खोल्न नचाहेमा वा नजानेमा विभागको वेबसाइटमा राखेको क्यूआर कोडमा स्क्यान गरेर विवरण भर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र आफैले हेर्न र प्रिन्ट गर्न सकिने कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले किसान मैत्री योजना शीर्षकमा सम्पादकीय छापेको छ। मुलुकको कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट माथि उकासेर व्यावसायिक बनाउन सरकारले महत्व दिँदै आए पनि प्रतिफल भने देखिन सकेको छैन। राष्ट्रिय कृषि गणना 2078 तथ्याङ्क अनुसार कुल जनसंख्याको 62% कृषि पेसामा आबद्ध रहेका छन्। यसै प्रसंगलाई गोर्खापत्र दैनिकले आज सम्पादकीय बनाएको हो। नागरिक दैनिकले गाड़ीको जीवन गति शीर्षकमा सम्पादकीय छापेको छ। सवारी साधनको गौरवमय विकासले मानव सभ्यतालाई नै भिन्न आयाम दिन सकेको छ। यसकारण यस्ता वस्तुलाई हेर्ने, व्यवस्थापन गर्ने र भावी दिनलाई सहज बनाउने उपयुक्त रणनीति बनाउन सरकारले ध्यान दिनुपर्छ। नागरिक दैनिकले सम्पादकीय बनाएको हो। कान्तिपुर दैनिकले त्रिशुली पारी समानान्तर सड़क बनाऊ, वारीको शास्ति घटाऊ शीर्षकमा सम्पादकीय बनाउँदा कारोबार दैनिकले विषादीलाई रोक शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। अनि काँचुली फेर्यो मधे, स्वास्थ्य विज्ञान प्रतिष्ठानले शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। सरसफाईको अभावमा अस्पताल दुर्गन्धित बनेको थियो। फोहोरको प्रत्यक्ष मारमा बिरामी थिए। अस्पताल प्रांगणमा जताततै चौपाएको गोबर हुन्थ्यो। अस्पतालका डेलिभरी, सर्जिकल ओपीडी लगायत सबै कक्षमा फोहोर देखिन्थे। बिरामीहरू नाक थुनेर उपचार गराइरहेका हुन्थे। प्रसूति कक्षको प्यासेजमै रगतले भिजेको सेनिटरी प्याड जताततै फालिएको हुन्थ्यो। अस्पताल दुर्गन्धित बन्दै गए पनि प्रशासनले चासो लिँदैनथ्यो। अस्पतालको शौचालय पनि फोहोर नै देखिन्थ्यो। शौचालय जान सक्ने अवस्था थिएन। बाटोमै दिशा थुप्रिएको हुन्थ्यो। फोहोरका कारण अस्पताल नै थला परे जस्तो देखिन्थ्यो। अस्पतालमा सुर्तीजन्य पदार्थ सेवन गरी जथाभावी थुकेको हुन्थ्यो। स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्थे। मास्क लगाएर सेवा दिनुपर्ने बाध्यता थियो। जहिले यस्तै हुन्थ्यो तैपनि कसैले वास्ता गर्दैनथ्यो। केही वर्ष अघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि सेवामा सुधार भएको छ। मधेस सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेस प्रदेशमै नमूना अस्पतालको रूपमा विस्तार भएको छ। यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। वन्यजन्तुबाट भएको क्षतिको राहत किसानले पाएनन् शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। वन्यजन्तुको आक्रमणबाट पीड़ित स्याङ्जाका किसानले झण्डै दुई वर्षदेखि राहत पाएका छैनन्। सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जा फेकोफनद्वारा आयोजित वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागीले उक्त गुनासो सुनाएका हुन्। अन्नपूर्ण पोस्टले नै भित्री पृष्ठमा तितेपातीको उत्पादन दोलखामा निर्यात जापानमा शीर्षकमा खबर बनाएको छ। दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका साथका रेशम राजस्व राज रिमालले व्यावसायिक तितेपाती खेती शुरू गरेका छन्। उब्जनी नहुने पाखा भित्ताबारीमा थोरै परिश्रम र लगानीबाट राम्रो आमदानी लिन सकिने तितेपातीलाई जापान पठाउन सकिने उनको भनाई छ। तितेपातीको बिरूवा एकपटक रोपेपछि फेरि रोप्न नपर्ने, नमर्ने र यसमा कुनै प्रकारको रोग नलाग्ने हुँदा खेती गर्न सजिलो। तितेपाती खेतीमा 40-50% नाफा सजिलै कमाइने अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमा दुग्ध र उखु किसानले सरकारबाट पाएनन् 2.5 अर्ब शीर्षकमा समाचार बनाएको छ भने नयाँ पत्रिका दैनिकले स्तरोन्नति गर्न त्रिभुवन विश्वविद्यालयको उडान 5 महिना 33% कटौती हुँदै शीर्षकमा खबर बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।